الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال رسول الله صلى الله عليه وسلم: المرء مع من أحبه، أو كما قال عليه الصلاة والسلام. ہم سب حضرات کا یہاں جمع ہونے کا مقصد صبح و شام یہ ہوتا ہے کہ جس طرح انسان اگر بیمار ہو جائے تو اس کو ڈاکٹر صبح و شام انجیکشن لگاتا ہے، اینٹی بائیوٹک دیتا ہے تاکہ اس کی صحت اچھی ہو جائے. تو ہم سب کا یہاں جمع ہونے کا مقصد یہ ہے کہ ہماری روحانی بیماریوں کا صبح شام علاج ہوتا رہے تاکہ ہمیں کوئی روحانی بیماری نہ لگے. تو جو لوگ یہاں صبح و شام آتے ہیں ان کو نفع بھی ویسا ہی ہوتا ہے، جو روزانہ آتے ہیں ان کو نفع ویسا ہوتا ہے، اور جو ہفتہ وار آتے ہیں ان کو نفع ویسا ہوتا ہے، جو ہفتے میں دو بار آتے ہیں ان کو نفع ویسا ہوتا ہے. تو جو انسان اپنے آپ کو مریض سمجھ کر کے آئے گا اسپتال میں وہ علاج کرا کے جائے گا، اور جو انسان اپنے آپ کو مریض نہیں ڈاکٹر سمجھ کر کے آئے گا علاج اسپتال کے اندر، تو علاج کرانے کے بجائے نہ اس کا علاج ہوگا اور نہ وہ کسی کا علاج کر سکے گا. لہذا ہم سب جب جمع ہوں یہاں پر تو ہماری نیت یہ ہو کہ ہم سب مریض ہیں اور اللہ تعالی ہمیں تمام جسمانی اور روحانی، اللہ تعالی تمام بیماریوں سے ہمیں شفا عطا فرمائے. جسمانی بیماری لگ جاتی ہے اس کے لیے انسان کتنے روپے اور پیسے خرچ کرتا ہے، لاکھوں روپے خرچ کرتا ہے. ایک چھوٹی سی بیماری لگ جائے انسان کے لاکھوں روپے، لیکن اللہ تعالی نے روحانی بیماری کا کوئی پیسہ نہیں رکھا، اور اہل حق کیا ہیں اس کا علاج ہے. اسی لیے نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا: قل لا اسألکم علیہ اجرا ان اجری الا علی اللہ. کہ اے محمد صلی اللہ علیہ وسلم، آپ ان سے کہہ دیجئے کہ میرا اجر تمہارے سے نہیں ہے، ان اجری الا علی اللہ، میرا اجر تو اللہ کے پاس ہے. تو جو اللہ والے ہیں وہ بھی اس دنیا کے اندر علاج کرنے کے کوئی پیسے نہیں لیتے کہ تمہارا تکبر دور کر دیا تو 10,000 روپے، تمہارا غصہ دور کر دیا تو 50,000 روپے، تمہارا حسد دور کر دیا تو 1,25,000 روپے. تو انسان، ورنہ یہ بھی بیماریاں ہیں، اصل حقیقت میں دیکھا جائے تو بیماریاں یہی ہیں. انسان سمجھتا ہے کہ انسان چل رہا ہے. ہم قرآن کریم پڑھتے ہیں، جب سورہ بقرہ کے شروع کے اندر تو اللہ تعالیٰ ارشاد فرماتے ہیں منافقین کے بارے میں کہ صم بکم عمی فہم لا یعقلون، کہ یہ کیا ہے، انسان دیکھ رہا ہے کہ چل بھی رہے ہیں، بول بھی رہے ہیں، اللہ تعالیٰ فرما رہے صم، ارے بول نہیں رہے، یہ گونگے ہیں، یہ اللہ تعالیٰ فرما رہے ہیں. انسان ظاہری طور پر دیکھ رہا ہے، چل بھی رہے ہیں، گھوم بھی رہے ہیں، اللہ تعالیٰ ہر چیز کی نفی کر رہے ہیں. ایک انسان، اب عقل دیکھیں، انسان کی عقل کہاں تک ہے، اور اللہ تعالیٰ کی وحی کی ابتدا وہاں سے ہوتی ہے جہاں انسان کی عقل ختم ہو جاتی ہے. انسان ایک شخص کو سمجھ رہا ہے، یہ شخص چل رہا ہے، اللہ تعالیٰ فرماتے ہیں صم بکم عمی فہم لا یرجعون، یہ تو اندھے گونگے اور بہرے ہو چکے ہیں، ان کے اندر کوئی صلاحیت نہیں ہے. ایک انسان اللہ کے راستے میں شہید ہو جاتا ہے، شہید ہو گیا، اب کیا ہے، ہماری زبان کے اندر یہ مر گیا. اللہ تعالیٰ فرماتے ہیں: وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا. اس کے بارے میں کبھی یہ گمان بھی مت کرنا کہ یہ قتل ہوا ہے. یا اللہ، پھر کیا گمان کریں، یہ بول بھی نہیں رہا زبان سے، یہ تو کان سے سن بھی نہیں رہا. تو اللہ نے فرمایا: بَلْ أَحْيَاءٌ وَلَكِنْ لَا تَشْعُرُونَ، یہ تو زندہ ہے لیکن تمہیں شعور نہیں ہے، تمہیں پہچان نہیں ہے. تو جو فیصلہ اللہ کا ہے وہی فیصلہ مانا جائے گا. انسان ایک چیز کا فیصلہ کرتا ہے کہ یہ انسان بہت اچھا ہو گیا، تو اس کے فیصلے نہیں، اللہ تعالیٰ کا کیا فیصلہ ہے. تو صبح شام مقصد بیان کو طویل نہیں، صرف 10 منٹ مجھے بات کرنی ہے. آج فیروز بھائی نے کہا کہ آج کچھ بات کریں، تو میں 10 منٹ کے لیے آ گیا. تو مقصد صرف ہمارا یہ ہے کہ ہمارے اندر جو روحانی بیماریاں ہیں اللہ تعالیٰ ان کو صحیح فرما دے. ہمارے اندر غصہ ہے تو اس کا علاج ہو جائے، حسد ہے تو اس کا علاج ہو جائے، کینہ ہے تو اس کا علاج ہو جائے، ایک مسلمان کے لیے دل کے اندر بغض ہے تو اس کا علاج ہو جائے، علاقیت اور لسانیت اگر دل کے اندر ہے تو اللہ تعالیٰ اس کو دور فرما دے. اس مقصد کے لیے خانقاہیں بنائی جاتی ہیں اور اللہ والوں کے پاس آیا جاتا ہے کہ جو روحانی بیماریاں انسان کے اندر موجود ہیں وہ تمام روحانی بیماریوں کو اللہ تعالیٰ شفا سے تبدیل فرما دے. تو میرے شیخ حضرت والا ہردوئی رحمتہ اللہ علیہ نے فرمایا کہ دیکھو ڈاکٹر، اگر مریض پرہیز نہ کرے डॉक्टर इलाज तजवीज करता है। बहुत बड़े डॉक्टर के पास आया एक शख्स, बहुत बड़े डॉक्टर से रब्ता किया, उसने इलाज तजवीज कर दिया कि भाई आपके लिए ये चीजें, आप ये दवाइयाँ खाएं। वो शख्स दवाइयाँ खा रहा है लेकिन डॉक्टर ने कहा आपके इसके साथ साथ आपको परहेज भी करना है, लेकिन परहेज नहीं करता। अब उसके बाद एक महीने बाद आया, आकर डॉक्टर को दिखाता है कि मेरी तबीयत देखें कैसी है। वो कहता है वैसी की वैसी। वो कहता है तो आपके इलाज से फायदा क्या हुआ? तो डॉक्टर क्या पूछेगा, परहेज किया था। तो दोस्तों हम यहाँ जमा होते हैं, हमारे जमा होने का मकसद क्या है, यहाँ से इलाज बताया जाता है, इलाज के साथ साथ परहेज भी बताया जाता है कि गुनाहों से परहेज करें। जब तक गुनाहों से परहेज नहीं होगा उस वक्त तक दीन की बातों का जो फायदा होना चाहिए वो नहीं होगा। दादा तशरीफ ले जा रहे थे हजरत मौलाना शाह अब्दुल हक साहब रहमतुल्लाह अलैह के साथ जद्दे से मक्के शरीफ। गाड़ी में एसी चल रहा था। थोड़ी देर के बाद हजरत वाला हरदोई ने फरमाया कि भाई गाड़ी ठंडी नहीं हो रही, देखो किसका शीशा खुला है। तो दादा ने देखा दादा की तरफ का खुला हुआ था, दादा ने बंद कर दिया। तो थोड़ी देर में गाड़ी ठंडी हो गई। तो हजरत वाला हरदोई रहमतुल्लाह अलैह ने फरमाया कि मियां हकीम अख्तर यही मिसाल जिक्र की है, यही मिसाल जिक्र की है कि इंसान जिक्र करता है लेकिन गुनाह नहीं छोड़ता, तो फरमाया सारा नूर बाहर चला जाता है। फिर उसके बाद कहते हैं हम तो हजरत इतने बरसों से आ रहे हैं, हमारी तो इस्लामी हो रही, हमें जिक्र से कोई फायदा नहीं हो रहा। तो पहले हम गुनाहों की खिड़की बंद कर दें, फिर उसके बाद देखे दिल में ठंडक कैसे आती। असल चीज इलाज से बेहतर परहेज है। एक इंसान, उसको बुखार हो गया, दवा नहीं लेता लेकिन ठंडा पानी भी नहीं पीता, खट्टी चीजें इस्तेमाल नहीं कर रहा, तो क्या होगा, जल्द शिफा हो जाएगी। तो इसी तरीके से दादा ने फरमाया कि मेरा सारा जोर इस पर है कि तुम सिर्फ गुनाह छोड़ दो, उसके बाद फर्ज वाजिबात और सुन्नत मौकदा अदा करो, अल्लाह ताला तुम्हें निस्बत खासा अदा फरमा देंगे। आज गुनाह आम है, गुनाह ही कर रहा है, उसके साथ जिक्र भी कर रहा है, तस्बीह भी ली हुई है, टीवी के सामने बैठा हुआ है, सुभान अल्लाह कर रहा है। तो दादा ने फरमाया लाहौल जो तस्वीर टीवी के सामने पड़ेगा तो वो लाहौल भी उसके ऊपर लाहौल पड़ता है, वो लाहौल भी उस पर लाहौल पड़ता है कि बेवकूफ पहले नजर हटा। क्यों? कि गुनाह तौबा की कबूलियत के लिए पहली शर्त क्या है, अय्यक्ला अनिल माफिया, कि गुनाह से अलग हो जाए, गुनाह की हालत गुनाह के अंदर जो है तौबा कर रहा है तो तौबा कबूल नहीं होगी जब तक कि गुनाह से अलग नहीं होगा। दूसरी शर्त अय्यंदमा अलैहा, कि उस गुनाह पर नादिम हो जाए कि अल्लाह मुझसे गलती हो गई। जब नदामत खत्म हो जाए तो समझ ले, मेरे शेख हजरत वाला अर्दी रहमतुल्लाह अलैह ने फरमाया कि जब नदामत खत्म हो जाए तो समझ लो तुम रूहानी तौर पर मर चुके हो। क्यों? इंसान को तौफीक तौबा जब नसीब होती है जब वो ये समझता है कि हाँ मैं गुनाहगार हूँ। जब इंसान ये समझे कि नहीं मैं तो गुनाह ही नहीं कर रहा। आते हैं बहुत से लोग, हजरत हम तो माशाल्लाह नमाज भी पढ़ रहे हैं, अपनी नमाज तो खुद माशाल्लाह कह रहा है, अपनी नमाज तो खुद माशाल्लाह कह रहा है। हजरत माशाल्लाह नमाज भी पढ़ते हैं, माशाल्लाह उमरा भी करते हैं, अल्हम्दुलिल्लाह ज़कात भी अदा करते हैं, लेकिन परेशानियां दूर नहीं होती। तो दादा ने फरमाया परेशानियां दूर कैसे होंगी, टीवी घर के अंदर है, पर्दा शरई घर के अंदर नहीं हो रहा, टीवी चैनल घर के अंदर चल रहे हैं, माए बहने बगैर पर्दे के बाहर जा रही है, फिर उसके बाद इंसान सोचता है कि इत्मीनान कामिल क्यों नहीं मिला। दादा ने फरमाया जिक्र कामिल करो, इत्मीनान कामिल मिल जाएगा। और जिक्र कामिल क्या है? जिक्र की दो किस्में, एक अल्लाह अल्लाह करना, एक ये जिक्र है। फरमाया ये जिक्र मुसबत है, और फरमाया उसके साथ जिक्र मनफी कर लो, यानी गुनाह को छोड़ दो। गुनाह छोड़ दोगे तुम्हारा जिक्र कामिल हो गया। ऐसा हो नहीं सकता कि तुम कामिल करो और अल्लाह ताला तुम्हें नाकिस अदा करे। एक दुनिया का इंसान सखी हो, इंसान उसको जो है अगर एक इतर देता है तो वो क्या करता है, उस एक छोटी सी शीशी के बदले में वो एक मशकीजा दे देता है। ये दुनिया के इंसान की सखावत है। तो अल्लाह ताला तो हकमुल हाकिमीन है, इंसान जिक्र कामिल करे तो अल्लाह ताला भी नफ़े कामिल अदा फरमाएंगे। अल्लाह ताला हम सबको अमल की तौफीक अदा फरमाए और हम सब की जुमला रूहानी बीमारियों को अल्लाह ताला شفاء عطا فرمائے واخر دعوانا الحمد لله رب العالمين اللهم صل وسلم على سيدنا ومولانا محمد وعلى اله وصحبه اجمعين الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين نبينا محمد وعلى اله وصحبه اجمعين يا الله بفضلك نمسك یا اللہ ہماری اور مومن کی جملہ خطاؤں کو معاف فرما دیجیے. یا اللہ ہمارے اور مومن کے ساتھ رحم و کرم, فضل و عنایت و عافیت کا معاملہ فرمائیے. یا اللہ اپنے فضل و کرم سے خانقاہ میں جو بھی آئے, یا اللہ خواہ مردوں یا عورتیں, یا اللہ کسی ایک کو بھی محروم نہ فرما. یا اللہ میرے دادا کے صدقے میں ہم سب کو نسبت اولیاء صدیقین کی خط منتہا تک پہنچا دے. یا اللہ ہر گناہ کو چھوڑنا ہمارے لیے آسان فرما دے. یا اللہ آسان نہیں بلکہ مزیدار بھی بنا دے. یا اللہ اپنی طرف سے اللہ ہمارے لیے آسان بنا دے, اپنی نسبت عطا فرما, اپنی معرفت عطا فرما. یا اللہ اپنے فضل و کرم سے جناب رسول اللہ صلی اللہ علیہ وسلم کی محبت عطا فرما, آپ صلی اللہ علیہ وسلم کی سنتوں پر عمل کرنے کی توفیق عطا فرما, آپ صلی اللہ علیہ وسلم کی ایک ایک سنت پر مر مٹنے کی توفیق ادا فرما. یا اللہ اللہ والوں کی صحیح قدر کرنے کی توفیق ادا فرما. یا اللہ صحیح معنوں میں ان کی خدمت کرنے کی توفیق ادا فرما. یا اللہ میرے دادا کو شفا کامل عاجلہ مستمرہ عطا فرما. یا اللہ جو بیماری باقی ہے, یا اللہ اس بیماری کے نام و نشان کو مٹا دے. یا اللہ تو قادر مطلق ہے, تو چاہے تو مردوں کو زندہ کر سکتا ہے. یا اللہ وہ تو پھر بھی بیمار ہے, تو شفا عطا فرما. یا اللہ ان کے سائے کو تادیر ہم سب کے سروں پر قائم رکھ, ان کی قدر کرنے کی توفیق عطا فرما. یا اللہ جن بلاؤں سے تو نے ہمیں محفوظ رکھا, یا اللہ تے ہم ان پر تیرا شکریہ ادا کرتے ہیں. یا اللہ کوئی مصیبت اور بلا اگر مسلمانوں پر آنے والی ہو تو یا اللہ اس کو ہم سے دفع فرما دے. یا اللہ مسلمانوں کو امن عطا فرما, عافیت عطا فرما. یا اللہ مسلمانوں کی جان و مال, عزت و آبرو کی حفاظت فرما. یا اللہ سارے عالم اسلام کی حفاظت فرما. یا اللہ جہاں جہاں مجاہدین برسر پیکار ہے کفار کے ساتھ, یا اللہ ان مجاہدین کی مدد فرما. یا اللہ ان بیچاروں کی مدد فرما. یا اللہ جبرائیل امین کے ذریعے مدد فرما. یا اللہ اس وقت اسلام کو ذلیل و رسوا کیا جا رہا ہے, یا اللہ تو اسلام کو اسلام کا بول بالا فرما دے. یا اللہ اسلام کو عزت والا بنا دے. یا اللہ مسلمانوں کو عزت والا بنا دے. یا اللہ نبی علیہ الصلاۃ والسلام نے جس دین کے لیے اپنا خون مبارک بہایا, یا اللہ اس دین کے لیے ہمیں اپنی جن آرزوئیں بہانے کی توفیق ادا فرما. یا اللہ ہمیں دین کی خدمت کرنے کی توفیق ادا فرما. یا اللہ اس ملک پاکستان اور سارے عالم کے اندر جہاں جہاں مسلمان موجود ہیں, یا اللہ ان کی حفاظت فرما. یا اللہ غیب سے ان کی حفاظت فرما. یا اللہ فرشتوں کے ذریعے ان کی حفاظت فرما. یا اللہ ساری کائنات کے اندر اللهم انصر الاسلام والمسلمين وذل الشرك والمشركين اللهم دمر اعداءك واعداء المسلمين اللهم خالف بين كلمتهم اللهم شتت شملهم اللهم دمر ديارهم اللهم مزق جمعهم اللهم حرق بيوتهم واموالهم واولادهم اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم اللهم اغزل من خذل دين محمد صلى الله عليه وسلم ولا تجعلنا منهم وصلى اللهم تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.